नयाँ विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौं।
नजिकै गरेको दशैं र तिहार लगायतका चाडपर्व लक्षित गर्दै कञ्चनपुर प्रहरीले विशेष सुरक्षा योजना बनायो।
प्रदेश जातको नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको पूर्व मन्त्री बलायतको टिप्पणी।
मैतडीका सबै स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै।
प्रदेशबाट रोजगारीका लागि भारत जाने मजदुरहरूको तथ्याङ्क संकलनका लागि नागरिक सीमा सहायता कक्ष सञ्चालन गरिने।
नेकपाकै विद्यार्थी संगठनले प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पदबाट बर्खास्त गर्न गृहमन्त्री रामबहादुर थापा बादलसँग माग।
पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि एडीबीले 18 करोड डलर सहयोग गर्ने।
15 वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिपको नयाँ खेल तालिका सार्वजनिक।
किशनपुर नगरपालिकाको सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धी जरुरी सूचना। यस किशनपुर नगरपालिकामा 2075 साल असोजमै सामाजिक सुरक्षा भत्ता तपसिलको मिति स्थान बमोजिम वितरण गरिने भएकाले परिचय पत्र र नागरिकताका साथ उपस्थित हुन सम्बन्धित सबै सरकारवालाहरूमा अनुरोध गरिन्छ। वडा नम्बर 1 18 गते गोदाम डाँडा बिहान 11 बजे, कालिका माध्यमिक विद्यालय दिउँसो। 19 गते कालिका माध्यमिक विद्यालय बिहान, मोतीपुर माध्यमिक विद्यालय दिउँसो। नम्बर 2 ओडा कार्यालयमै 21 र 22 गते बानी क्षेत्र र 23 र 24 गते बङ्क क्षेत्रमा। वडा नम्बर 3 ओडा कार्यालयमा 17 गतेदेखि। वडा नम्बर 4 17 गते कृष्ण माध्यमिक विद्यालय मौवा भट्टा, 18 गते समयजी माध्यमिक विद्यालय, 19 गते लालीगुराँस युवा क्लब, 21 गते मालुबेला सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा। वडा नम्बर 5 19 गतेदेखि 25 गतेसम्म वडा कार्यालयमै। वडा नम्बर 6 सरस्वती माध्यमिक विद्यालय मौरी फाटा 17 गते। 19 गते बालमुक्ति आधारभूत विद्यालय बालुवा फाटा, 20 गते महाकाली माध्यमिक विद्यालय बसन्तपुर। वडा नम्बर 17 17 गते राम जानकी मन्दिर, 18 गते कार्की कटार मन्दिर, 19 गते कञ्चन माध्यमिक विद्यालय। वडा नम्बर 8 संयुक्त वडा कार्यालय रैकबार बिचवा 17 र 18 गते। वडा नम्बर 9 भने पछि तोकिनेछ। कृष्णपुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय।
अब समाचार क्रम विस्तारमा। नजिकै गरेका दशैं र तिहार लगायत चाडपर्वमा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन र आपराधिक घटना घट्न नदिन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विशेष सुरक्षा योजना बनाएको छ। योजना अनुसार 24 घण्टा प्रहरी परिचालन गर्ने व्यवस्था मिलाइएको र माथतका इकाइका संवेदनशील स्थान सिमानाका तथा राजमार्गमा पनि कडाईका साथ जाँच गर्नका साथै राजमार्ग बजार क्षेत्रमा मोबाइल गाडी मोटरसाइकल र साइकलबाट गस्तीको व्यवस्था मिलाइएको प्रहरी नायक उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो। उपरीक्षक कृष्णराज ओझाका अनुसार हिमदत्तनगर बजार क्षेत्रको बस पार्कमा नागरिक सहायता केन्द्र स्थापना गरिएको छ। भारतबाट वैदेशिक रोजगारी गरी सीमानाका गड्डा चौकी भएर फर्किने नागरिकको सहयोगका लागि प्रहरी इलाका प्रहरी कार्यालय गड्डा चौकीमा नागरिक सहायता कक्ष राखेको छ। सीमानाकामा लागु औषध लगायत अन्य अवैध रूपले ल्याइएका वस्तु जाँचका लागि तालिम प्राप्त कुकुर प्रयोग गरिने व्यवस्था समेत गरिएको प्रहरी नायक उपरीक्षक ओझाले बताउनुभयो।
नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बीरबहादुर बलारले प्रदेश साथको नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नु भएको छ। सुदूरपश्चिम नाम राख्ने निर्णय राष्ट्रघाती भएको उहाँको तर्क छ। डोटीको दिपायलमा आज अन्तर्विद्यालय महिला क्रिकेट प्रतियोगिताको उद्घाटन गर्ने क्रममा पूर्व मन्त्री बलारले राजधानीमा सुदूर भन्ने शब्दले नै हेपिने गरेको दावी गर्नुभयो। पञ्चायतले राखेको सुदूरपश्चिम नामलाई अहिलेको सरकारले पनि निरन्तरता दिनु दुर्भाग्य भएको उहाँको भनाइ थियो। प्रदेशको थाई मुकाम धनगढ़ी तोकिँदा तत्कालीन अस्थायी मुकाम धनगढ़ी तोकिँदा तत्कालीन भौतिक यातायात तथा निर्माण मन्त्री रहनुभएका बलारले प्रदेश राजधानी कैलालीको गोदावरी भएकोमा भने आपत्ति जनाउनु भएको हो। साथै उहाँले स्थानीय सरकार सञ्चालनमा तीव्र भ्रष्टाचार भइरहेको दावी गर्नुभयो। प्रतियोगितामा डोटी जिल्लाभरिका 8 विद्यालयका करिब 1 दर्जन टीमहरू सहभागी छन्। प्रतियोगिता यही असोज 20 गतेसम्म सञ्चालन हुने आयोजक संस्था सुजुङ माध्यमिक विद्यालयका निर्देशक नरेश बलारले बताउनुभयो।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी 13 वर्षीय बालिका निर्मला पन्तका बाबु एकेराज पन्तले पेटीकोट आन्दोलनकी अभियन्ता सावित्री सुवेदीले आन्दोलनमा आउनुपर्छ भन्दै आफ्नो घरमै आएर अपमान गरेको बताएका छन्। मंगलबार हेलन श्रेष्ठ नेतृत्वको दबावमूलक संघर्ष समितिका पदाधिकारी सहित घरमै आएकी सुवेदीले साँझ आन्दोलनमा आउनुपर्छ भन्दै दबाव दिएको मृतक निर्मलाका बाबु एकेराज पन्तले बताउनुभयो। उहाँले आफूलाई पटक पटक यी निर्मलाका बाबु हुन् यस्ता पनि बाबु हुन्छन् भन्दै घरमै अपमान गरेको गुनासो पोख्नुभयो। निर्मलाका बाबु भन्दै आफूमाथि यस्तो दुःखलाग्दो व्यवहार गरेको उहाँको भनाइरहेको छ। यसबारेमा पत्रकारहरूले निर्मलाका बाबुलाई फोन गरेर बुझ्दा उहाँले सावित्रीका कति बाबु छन् भन्दै प्रश्न गरेका छन्। सन्चो छैन भन्दा भन्दै सावित्रीले आफूमाथि यस्ता अपमान हुने प्रश्न गरेर दुखित बनाएको एकेराज पन्तले बताउनुभयो। तर यता केही अनलाइन र सामाजिक सञ्जालमा यो विषय बाहिर आएपछि आज दबावमूलक संघर्ष समितिले पत्रकार सम्मेलन मार्फत सावित्रीले एकेराजलाई दबाव नदिएको जनाएको छ। दबावमूलक संघर्ष समितिका पदाधिकारीले मृतक निर्मलाका आमा बाबुलाई कुनै समूह एनजीओ आईएनजीओ र केही अधिकार कर्मीले उस्काएर आफ्नो समूह विरूद्ध षड्यन्त्र गरिरहेको आरोप लगाएका हुन्। निर्मलाको न्यायका लागि आफूहरू सब फेला परेकै दिनदेखि संघर्षमा उत्रेको बताउँदै उनीहरूले अहिले आएर केही अधिकार कर्मीले डलरको खेती गरिरहेको दावी गरेका हुन्। दबावमूलक संघर्ष समितिका सदस्य लक्ष्मी थापाले आफूहरू निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएको बताउनुभयो। दबावमूलक संघर्ष समितिका अर्का सदस्य रामेश्वरी रावलले निर्मलाका आमा बाबुलाई काठमाडौँ लगेपछि आफ्नो समूहप्रति परिवर्तन भएको बताउनुभयो। यसैबीच निर्मलाका निम्ति न्याय अभियानका अभियन्ताहरूले आज सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका थिए। स्वैच्छिक गिरफ्तारी गर्न आग्रह गर्दै निर्मलाका निम्ति न्यायको लागि उनीहरू सिंहदरबारको ढोका ढकढक्याउन पुगेका हुन्। उनीहरूले गृहमन्त्री रामबहादुर थापा र प्रहरी प्रमुख सर्वेन्द्र खनालको राजीनामा माग्दै नारा लगाएका थिए।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा राष्ट्रिय भवन निर्माण संहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरूको नक्सा पास गर्न शुरू गरिएको छ। भीमदत्तको तेस्रो नगरसभाबाट नगरपालिकाका भवन निर्माण संहिता लागू हुन पूर्व निर्माण गरिएका भवनहरूको मापदण्ड पूरा गरी नक्सा पास गर्ने निर्णय गरिएको थियो। नगरसभाको निर्णय अनुसार नगरपालिका कार्यालयले ती भवनको मापदण्ड पुगाएर नक्सा पास शुरू गरेको हो। अहिले नगरसभाको निर्णय अनुसार दैनिक रूपमा कार्यालयमा नक्साका लागि बासिन्दा आउने गरेका छन्। भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले राष्ट्रिय भवन निर्माण संहिताको प्रभावकारी कार्यान्वयनका लागि तेस्रो नगरसभाबाट भवन संहिता लागू हुन पूर्व निर्माण गरिएका भवनको नक्सा पास गरिने निर्णय गरिएको जानकारी दिनुभयो। नगरसभाको निर्णय अनुसार भदौ 1 गतेदेखि शुरू गरिएको नक्सा पास 6 महिनासम्म जारी रहनेछ। भीमदत्त नगरपालिकामा आर्थिक वर्ष 72-73 राष्ट्रिय भवन संहिता लागू गरिएको थियो। स्थानीय सरकार सञ्चालन 2074 परीक्षा 7 बमोजिमको प्रक्रिया पूरा गरी भवन संहिता लागू हुनु पूर्व निर्माण गरिएका सबै भवनको नक्सा पास शुरू गरिएको हो।
समाजमा घटिरहेका महिला हिंसाका घटना न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय गुजुरियो कराती दो संघले असोज 20 गतेदेखि 26 गतेसम्म धनगढ़ीमा महिलाहरूका लागि आत्मरक्षा तालिम दिने भएको छ। डरको आँखामा उसले आँखा जुदाएर हेरोस् ताकि डर पनि उसँग डराउन सिकोस् भन्ने मूल नाराका साथ तालिमको आयोजना गरिएको छ। तालिमको तयारी समेत अन्तिम चरणमा रहेको आयोजकले जनाएको छ। यो तालिमले महिलाहरूलाई आत्मरक्षा गर्नका लागि आत्मविश्वास बढ़ने अपेक्षा लिएको जनाइएको छ। यसै विषयमा सहकर्मी निर्मला खनायतको यो रिपोर्ट अबको प्रस्तुतिमा।
राष्ट्रिय गोजुरियो कराटेदो संघको आयोजनामा असोज 20 गतेदेखि धनगढ़ीमा हुन गइरहेको महिलाहरूका लागि 1 हप्ते आत्मरक्षा तालिमको तयारी पूरा भएको बताइएको छ। महिलामाथिको बढ़दो हिंसा न्यूनीकरण गर्ने उद्देश्यले महिला आत्मरक्षा तालिम सञ्चालन गर्न लागेको आयोजकले जनाएको छ। असोज 20 गतेदेखि असोज 26 गतेसम्म चल्ने तालिममा 1000 महिलालाई आत्मरक्षाको तालिम दिइनेछ। महिलालाई सैद्धान्तिक र मार्शल आर्टका व्यवहारिक र सरल विधिको प्रयोगबाट आत्मसुरक्षा कला सिकाउने बताउनुहुन्छ राष्ट्रिय गोजुरियो कराटेदो संघका केन्द्रीय महासचिव तथा कार्यक्रम संयोजक प्रकाश कुमार चन्द।
बिहान 7 बजेदेखि 9 बजेसम्म हामी कार्यक्रम सञ्चालन गर्छौं र साँझ 4:30 बजेदेखि 6:30 बजेसम्म हाम्रो दैनिक रूपले 20 गतेदेखि 26 गतेसम्म 1000 जना महिलाहरूलाई हामी यो तालिम सञ्चालन गर्न गइरहेका छौँ। यो प्रदेश सुदूरपश्चिम प्रदेशबाट शुरूआत गर्ने र समापन चाहिँ वृत्तामण्डलमा 1 नम्बर प्रदेशको वृत्तामण्डलमा चाहिँ यसको समापन गर्नेछौँ र 7 वटा प्रदेश मा 1000 जना महिलाहरूलाई 1000 भन्दा बढी महिलाहरूलाई चाहिँ हामी निशुल्क रूपमा यो चाहिँ सेल्फ डिफेन्सको चाहिँ ट्रेनिङ गराउनेछौँ।
समाजमा दिनानुदिन हत्या बलात्कार र महिला हिंसाका घटना बढ्दै गएकोले महिलाहरूका लागि यो तालिम आवश्यक रहेको उहाँ बताउनुहुन्छ। तालिममा बलात्कार वा अन्य यौनजन्य हिंसाबाट जोगिन अपनाउन सकिने सावधानी शारीरिक बलको प्रयोग मार्शल आर्टका व्यवहारिक विधि लगायतका प्रयोगत्मक पक्षका बारेमा सहभागीलाई प्रशिक्षण दिइनेछ। आत्मरक्षा शिविर सुदूरपश्चिम प्रदेशमा मात्रै सीमित नराखी 7 वटै प्रदेशमा गर्नेछ। धनगढ़ीबाट शुरू भएको शिविर धापामा गएर समापन गरिने कार्यक्रम संयोजक चन्द्रले जानकारी दिनुभयो।
देश अहिले महिला हिंसा एकदमै अत्याधिक मात्रामा दिन बदिन बढ़िराखेको अवस्था, बलात्कार गरेर मारेको घटनाहरू जताततै आक्रमक भइराखेका छ, संसारमा चेस संसारका मान्छेहरू रोइराखेका छन् र यो अवस्थामा हामी पनि यो यस्ता घटनालाई चाहिँ टुलु टुलु हेरेर बस्न सकेनौं। हामीले पनि अब महिला हिंसाका विरूद्धमा हामी जो मार्शल आर्ट क्षेत्रमा लागिरहेका छौँ, जो 20-22 वर्षदेखि हामी यो मार्शल आर्टको यो विधा कला मार्शल आर्ट यो आत्मरक्षाको कला जो सिकाइराखेका छौँ, यो कला अब महिलाहरूलाई सिकाउनु पर्छ ताकि महिलाहरूको यो हिंसा, महिला हिंसा, यौन शोषण जस्ता विभिन्न महिला हिंसालाई चाहिँ न्यूनीकरण गर्न हामी
उहाँले तालिम पश्चात महिलाहरूमा आत्मबल बढ्नेमा आशावादी रहेको बताउनु भयो।
यो हामी कसैलाई चाहिँ कुट्ने पिट्ने एउटा कला सिकाउने होइन, हामी विकृत मानसिकताका व्यक्तिहरूले तपाईँले नराम्रो दृष्टिकोणले अथवा कुनै पनि घटनाहरू घटाउन खोज्यो भने त्यस्तो बेलामा कसरी चाहिँ बस्ने, कुन ठाउँमा चाहिँ प्रहार गर्दा चाहिँ आफू सजिलै फुत्किन सकिन्छ, आफू चाहिँ आत्मरक्षा गर्न सकिन्छ भन्ने किसिमले चाहिँ हामीले चाहिँ यो कला सिकाउन गइराखेका हो। हामी आत्मविश्वास बढाउने किसिमको मोटिभेसनल ट्रेनरहरू पनि हामीले काठमाडौँ मगाएको छौँ, त्यस्तो किसिमको पनि हामी तालिम दिन्छौँ। यसले गर्दा पक्कै पनि यो क्षेत्रका चाहिँ महिलाहरूको चाहिँ जो हामी 1000 जनालाई दिन गइराखेका छौँ उनीहरूको आत्मबल बढ्नेछ र आत्मबल बढिसकेपछि पक्कै यस्ता महिला हिंसा चाहिँ न्यूनीकरण हुने कुरामा हामी दृढ विश्वास छ।
स्थानीय तहसँग समन्वय गरी ग्रामीण भेगमा समेत शिविर सञ्चालन गर्ने महासचिव चन्दले बताउनु भयो। पछिल्लो तथ्याङ्क अनुसार मुलुकमा 1 वर्षको अवधिमा 1014 वटा बलात्कार तथा महिला हिंसाका घटना घटेका छन्। देश महिला हिंसाबाट गुज्रिरहेका बेला आत्मरक्षाको तालिमले महिला हिंसाका घटना निर्मूल पार्न नसकिए पनि महिला हिंसाका घटना न्यूनीकरण हुने र महिलामा समस्यासँग लड्नका लागि आत्मविश्वास बढ्नेमा आफूहरू विश्वस्त रहेको उहाँको भनाइ छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। के महिलाहरूलाई आत्मरक्षा सम्बन्धी तालिम मात्र दिएर बलात्कार जस्ता घटना कम हुन्छन् जस्तो लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
अनि यस्तो घटनाहरू धेरै घट्दैछ, धेरै विकृति फैलिएछ, अनि तालिमले चाहिँ हुँदैन नि, कानुन कहाँ हुन्छ त्यस्तो? त्यसलाई फाँसी सजाय गर्नु पर्यो, नाबालकमा त्यस्तो भयो भने त्यसलाई फाँसी सजाय गराउनु पर्छ, हुनै पर्छ। अपराधीलाई उमेर कैद गराइदिने कुराहरू सब छिपाउँछन्, लुकाउँछन्। 3 महिना भइसक्यो, अहिलेसम्म उसको पत्तै लागेको छैन।
मा घिमिरे हो। यो महिलालाई मात्र तालिम दिएर हुँदैन, यो पुरुषलाई पनि चेतना जगाउनु पर्यो। विकृति फैलिरहेछ देशमा, सुरक्षा पुलिस उसले चाहिँ गर्नु, प्रशासनले गर्नु पर्यो तब घटला। नेपालको कानुन कडा हुनु पर्यो, छैन कडा। अहिले धेरै पीडित छन् महिलाहरू, असुरक्षित छन्।
लाग्दैन तालिमबाट मात्रै त कहाँ त्यस्तो हुन्छ र, त्यसमा अब कानुनबाट पनि केही व्यवस्था हुन पर्यो, सरकारले पनि अब केही गर्न पर्यो। तालिम मात्रै त महिलाले त आफ्नो सुरक्षा त गर्न सक्दैनन्, त्यसलाई त केही गर्न पर्यो नि, सरकारले नै अगाडि बढेर केही गर्न पर्यो, कडा गर्न पर्यो। बहिनीहरू छन्, आमाहरू छन्, घरमा सबै छन् भने त्यस्तै नजरले अरूका छोरी चेलीबेटीलाई नि हेर्न पर्यो, पुरुषहरूले अगाडि बढेर सहयोग गर्न पर्यो।
रेणुका शर्मा नेउपाने। आफ्नो दिदी बहिनी जस्तो सोच्नु पर्यो, जस्तो आफ्नो छोरी छ त्यस्तै सोच्नु पर्यो, अर्काको छोरीलाई त्यस्तो बलात्कार गर्ने
मान्छेलाई मात्रै तालिम दिएर भएन, लोग्ने मान्छेलाई पनि तालिम दिनु पर्यो, यस्तो गर्नुहुन्न। यस्तो समाजमा सबैका दिदी बहिनी हुन्छन्, उनीहरूले स्वतन्त्र बाँच्न पाउनु पर्यो, उनीहरूले स्वतन्त्र हिँड्न पाउनु पर्यो, लोग्ने मान्छेलाई पनि चेतना कार्यक्रमहरू दिन पर्यो।
शुक्लाफाटा समाचारमा अपालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौ।
खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
नेपाल सरकार तथा नेपाल सरकारमा दर्ता भएका संस्थाहरूका पोस्टपेड तथा प्रिपेड मोबाइल ग्राहकहरूलाई खुशीको खबर।
अब नेपाल टेलिकमको सियुजी अफर, सियुजी सेवाका विशेषताहरू।
संस्थागत ग्राहकहरू बीच अनलिमिटेड सियुजी कल गर्न सकिने।
फ्री भोइस डाटा र एसएमएस सेवा उपलब्ध।
पोस्टपेड र प्रिपेड दुवै ग्राहकहरूले लिन सकिने।
सेवा प्रयोग गर्न कम्तीमा 10 जना सदस्य हुनुपर्ने।
सदस्यहरू बीच फरक फरक प्याकेज पनि लिन सकिने।
यो योजना नेपाल टेलिकमको नेटवर्क भित्र मात्र लागू हुनेछ।
थप जानकारीका लागि नजिकैको नेपाल टेलिकममा सम्पर्क राख्नुहोला।
नेपाल टेलिकम दूरसञ्चार कार्यालय, महेन्द्रनगर, कञ्चनपुर।
विश्व पशु पक्षी दिवस हरेक वर्ष अक्टोबर 4 तारिकमा मनाइन्छ।
विश्वभरि पशुप्रति हुने निर्दयी व्यवहारमा रोकावट गरी पशुको उचित व्यवस्थापन, विकास र पशु कल्याण सुनिश्चित गर्न देहायका सुविधा व्यवस्थापन गर्नु पर्दछ।
भोक प्यास र कुपोषण हुन नदिन,
डर त्रास र तनाव हुन नदिन,
भौतिक तथा शीत ताप जन्ने असुविधाबाट सुरक्षित गर्न,
पीडा घाउचोट र रोग व्याधिबाट सुरक्षित राख्न,
सामान्य व्यवहार अभिव्यक्ति गरी बाँच्न पाउने सुविधा सुनिश्चित।
सुनिश्चित गर्न।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी विकास महाशाखा प्रदेश नम्बर 7।
खुशीको खबर।
तपाईहरुकै शहर धनगढीमा अवस्थित यस नवबुद्ध अस्पतालले छोटो समयमै एकवटा शाखा खोल्न सफल भएको छ र तपाईहरुको यस्तै निरन्तर साथ र सहयोगले निकट भविष्यमा यस अस्पतालले अरू थप स्वास्थ्य सम्बन्धी सेवा सुविधाहरू उपलब्ध गराउने जानकारी गराउँदछौ।
नाक कान घाँटी रोग विशेषज्ञ, हात जोड्ने तथा नसा रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, चिरफाट ल्याप्रोस्कोपिक सर्जन, MBBS जर्नल फिजिसियन, 24 घण्टा नवबुद्ध अस्पताल धनगढीमा।
उपचार तथा सेवाहरू जनरल सर्जरी, हाइड्रोसिल हर्निया, एपेन्डिसाइटिस तथा विभिन्न खाले गाँठा गुठी र मासु पलाएको अपरेशन समेत गरिन्छ।
पित्त थैली पत्थरीको अत्याधुनिक दूरबीन विधिद्वारा अपरेशन गरिन्छ।
हार्जोनी सम्बन्धी समस्याको चेक जाँच तथा अत्याधुनिक मेसिनद्वारा बिना चिरफाट अपरेशन तथा प्लास्टर समेत गरिन्छ।
नाक कान घाँटी सम्बन्धी समस्याको उपचार एवं अपरेशन गरिन्छ।
मुटु पेट छाती ब्लड प्रेसर तथा सुगर रोग सम्बन्धी उपचार समेत गरिन्छ।
इमर्जेन्सी सेवा, एक्सरे सेवा, प्याथोलोजी सेवा, भिडियो एक्सरे, ECG तथा नेबुलाइजर सेवा, फार्मेसी सेवा, OPD सेवा, परिवार नियोजन सेवा, बिरामी फर्दा सुविधा, अक्सिजन सेवा 24 घण्टा उपलब्ध छ।
सम्पर्क नवबुद्ध अस्पताल प्राली धनगढी 8 बुद्ध चोक कैलाली, फोन नम्बर 091-522-174।
यस चाड पर्व स्यामसङको कुनै पनि टिभी, फ्रिज वा वासिङ मसिनको खरिदमा 35% सम्मको बडा बचत गरी रमाउनुहोस्। साथै लकी ड्र मार्फत थुप्रै आकर्षक उपहारहरू जित्नुहोस्। स्यामसङको बडा दशैको बडा बचत।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसका शिक्षक र कर्मचारीले क्याम्पसमा आज हड़ताल गरेका छन्। क्याम्पस प्रमुख विमला साके लामो समयदेखि काठमाडौँ बसेकाले क्याम्पस संचारमा समस्या भएको भन्दै आज शिक्षक कर्मचारीले शैक्षिक हड़ताल गरेका हुन्। क्याम्पस प्रमुखको लापरवाहीका कारण तलबदेखि दैनिक कार्य संचारमा समस्या भएको भन्दै शिक्षक कर्मचारीले एक दिने हड़ताल गरेको बताएका छन्। निमित्त क्याम्पस प्रमुख जंगबहादुर खड्काले क्याम्पस प्रमुख एक महिना भन्दा बढ़ी समयदेखि अनुपस्थित हुँदा शिक्षक कर्मचारीको 4 महिनादेखिको तलब रोकिएको बताउनुभयो। क्याम्पस प्रमुख नहुँदा दैनिक कार्य संचारमा समेत बाधा पुगेको उहाँको भनाइरहेको छ। बिरामीको बहाना बनाएर क्याम्पस प्रमुख साकेले क्याम्पस प्रतिको चिन्ता नगरेको उहाँले दुखेसो पोख्नुभयो। निमित्त क्याम्पस प्रमुख खड्काले चीफ चलाउन नसक्नेले राजीनामा वा अरूलाई जिम्मेवारी दिनुपर्ने सुझाव समेत दिनुभयो। यसअघि विद्यार्थीले पनि क्याम्पस प्रमुख नहुँदा क्याम्पसमा समस्या भएको भन्दै आन्दोलन गरेका थिए। मूलगेटमा तालाबन्दीदेखि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापन पत्र समेत बुझाएका थिए। अखिल क्रान्तिकारीका नेता पूर्णसिंह धामीले क्याम्पस धराशायी बनाउने खेलमा स्वयं पदाधिकारी लागेको आरोप लगाउनुभयो। बिरामी छु भन्दै लामो समयसम्म काठमाडौँ बसेर क्याम्पस चलाउन खोजेको उहाँको भनाइरहेको छ। क्याम्पस बन्दका कारण 750 विद्यार्थीको पठन पाठन अवरूद्ध भएको छ। उनीहरूले क्याम्पस प्रमुखकै कारण समस्या उत्पन्न भएको दावी गरेका छन्।
प्रदेशबाट रोजगारीका लागि भारत जाने मजदूरहरूको तथ्याङ्क संकलनका लागि नागरिक सीमा सहायता कक्ष सञ्चालन गरिने भएको छ। प्रदेशका अर्थमन्त्री झपट बोहराले सुदूरपश्चिम प्रदेशबाट सबैभन्दा बढ़ी नेपाली मजदूरी गर्नका लागि भारतीय बजार जाने भएकाले आफ्नो प्रदेशका नागरिकको सुरक्षाका लागि सीमा नाकामा नागरिक सहायता कक्ष स्थापना गरिने बताउनुभयो। कैलालीको गौरीफन्टा र खक्रौला नाका अनि कञ्चनपुरको गड्डाचौकी नाकाबाट ओभरदोहोर गर्ने नेपाली मजदूरहरूको तथ्याङ्क राखिने उहाँले बताउनुभयो। साथै आवतजावत गर्ने क्रममा उनीहरूमा कड़ा खालको सरुवा रोगको परीक्षणको समेत व्यवस्था गरिने बताउनुभयो। विकासका लागि खाका कोर्दा आफूले प्रदेशको सही तथ्याङ्क प्राप्त गर्न नसकेको भन्दै उहाँले प्रदेशका जनताको सबै कुल ग्राहस्थ उत्पादनको दर र सँगै अन्य कुराहरूको पनि विश्वसनीय तथ्याङ्क संकलनका लागि आफू सदैव सकारात्मक रहेको बताउनुभयो। विगतमा विद्यालयका शिक्षकहरूको मात्रै सहभागिता रहने गरेको जनगणनामा यसपटक भने विश्वसनीय डाटा निकाल्नका लागि स्थानीय स्तरका कर्मचारी र दक्ष जनशक्तिलाई प्राथमिकता दिने केन्द्रीय तथ्याङ्क विभागका उपनिर्देशक दिल्लीराज जोशीले बताउनुभयो। विगतका वर्षहरूभन्दा यो वर्षको राष्ट्रिय जनगणना चुनौतीपूर्ण रहेको केन्द्रीय तथ्याङ्क विभाग निर्देशक ढुलीराज रामिछानेले बताउनुभयो। उहाँले अबको जनगणना स्थानीय स्तरको वडासम्म स्थानीय तहले चाहे अनुसारको दिनुपर्ने भएकाले आफूहरूको तथ्याङ्क भरपर्दो र विश्वसनीय हुनै पर्ने देखिएको बताउनुभयो। विगतका वर्षहरूमा गरिएको जनगणना विश्वसनीय बन्न नसकेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन्।
समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढ्दा बैतडीमा औषधि अभाव भएको छ। बैतडीका सबै स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव हुँदै आएको हो। धेरैजसो स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको सम्बन्धित स्वास्थ्य संस्थाले जनाएका छन्। तलोसरा क्षेत्रका शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य संस्थाहरूमा पनि औषधिको अभाव रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीका हेल्थ असिस्टेन्ट मुकेश दयालले जानकारी दिनुभयो। गाउँपालिकाभरिका स्वास्थ्य संस्थामा औषधि अभाव भएको र खरिद प्रक्रिया अघि बढाएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य संयोजक जगदीश भट्टले बताउनुभयो। त्रैमासिक रूपमा आउने औषधि पछिल्लो समयमा नआउने गरेकाले स्वास्थ्य संस्थाहरूमा औषधि अभाव चुलिएको डिलासेनी गाउँपालिकाका स्वास्थ्य संयोजक रामसिंह खत्रीले बताउनुभयो। समयमा औषधि खरिद गर्ने प्रक्रिया अघि नबढ्दा स्वास्थ्य संस्थाहरूमा औषधि अभाव भएको उहाँले जानकारी दिनुभयो। त्यसै गरी पुर्चौनी नगरपालिकाका सबै स्वास्थ्य संस्थाहरूमा केही दिनमै औषधि सकिने अवस्थामा रहेको पुर्चौनी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुमार कुँवरले जानकारी दिनुभयो। जिल्ला अस्पताल बैतडीमा पनि पर्याप्त मात्रामा औषधि नभएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर जगदीश चन्द्र विष्टले जानकारी दिनुभयो।
दार्चुलाका अधिकांश सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब भत्ता पाएका छैनन्। कार्यालय संघीय वा प्रदेश कुन सरकार अन्तर्गत रहने अर्थात कार्यालय रहने नरहने समयमै निश्चित नभएर प्रदेश सरकार मातहतका गरी दार्चुलाका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयका कर्मचारीहरूको तलब नखाएका हुन्। साविकको जिल्ला कृषि विकास पशु भू संरक्षण खानेपानी तथा सरसफाई लगायत झण्डै एक दर्जन कार्यालयका कर्मचारी स्थानीय तहमा काज खटाइएका कारणले स्थानीय तहमा दरबन्द सिर्जना गरेर गाउँपालिका नगरपालिकाबाट तलब खुवाउने वा साविककै संरचना मार्फत तलब भुक्तानी हुने अन्यलता समेत हट्न नसक्दा कर्मचारीले तलब नपाएको बुझिएको छ। चालू आर्थिक वर्षको शुरूदेखि तलब नपाएका कर्मचारीहरू दशैंको मुखमा तलब नपाउने चिन्तामा रहेका छन्। चाडपर्वको समय नजिक आए पनि तलब पाउने छाँटकाट भने नदेखिएको वन डिभिजन कार्यालय दार्चुलाका सूचना अधिकारी रणेन्द्र सिंहले बताउनुभयो।
आधुनिक प्रविधि र ज्ञान अभावका कारण सुदूरपश्चिमका उच्च पहाड़ी जिल्लामा पाइने भीर मौरीको मह संकलन गर्न समस्या भएको छ। घाबिना अग्लो भीरमा आफै गोला बनाएर बस्ने मौरीको मह उचित औजार तथा सामग्री अभावमा खेर गइरहेको स्थानीय बासिन्दाले बताएका छन्। घर मौरीको तुलनामा भीर मौरी निकै नै बढ़ी संख्यामा हुने भएकाले मह पनि उत्तिकै बढ़ी मात्रामा हुने गर्दछ। बझाङको सैपाल तलकोट गाउँपालिका र बुङ्गल नगरपालिका क्षेत्रमा भीर मौरी अधिक मात्रामा पाइन्छन्। विशेष गरी औषधिको रूपमा प्रयोग हुने भीर मौरीको मह प्रति किलो 1,000 दरले बिक्री हुने गर्दछ। यो वर्ष मात्र बझाङको सैपाल गाउँपालिकामा करिब 5 क्विन्टल मह संकलन भएको छ। मह निकाल्ने साधन अभावमा भीरमौरीको कतिपय मह चुहिएर भूमिमा नष्ट हुने गरेको सैपाल गाउँपालिका तीनका स्थानीय गोरक बोहराले जानकारी दिनुभएको छ। भीरमा रहेको भीरमौरीको मह निकाल्न डोरी र स्थानीय स्तरमा नै निगालाबाट बनाइएका डोगोको भरमा काम गर्नुपर्दछ। कतिपय मह धनगढ़ी महेन्द्रनगर जस्ता तराईका जिल्लामा समेत निर्यात हुने गर्दछ। मह संकलनका लागि आवश्यक साधन प्लास्टिक ड्रेस मास्क हातपंजा रसी भर्या लगायतका सामग्री उपलब्ध भए त्यस क्षेत्रमा अधिक मात्रामा भीरमौरीको मह संकलन गर्न सकिने स्थानीयहरूले बताएका छन्।
नेपाल प्रेस युनियन डडलधुरा शाखाको चौथो जिल्ला अधिवेशनबाट अध्यक्षमा धनबहादुर भण्डारी सर्वसम्मत चयन भएका छन्। युनियनको जिल्ला अधिवेशनबाट भण्डारीको नेतृत्वमा 13 सदस्यीय कार्य समिति चयन गरिएको छ। समितिमा उपाध्यक्ष खुलामा योगेन्द्र रावल, उपाध्यक्ष समावेशीमा भानबहादुर विक, सचिवमा पुष्कर भण्डारी, सहसचिव कञ्चन थापा मगर, कोषाध्यक्षमा रामबहादुर खत्री सहित 13 सदस्यीय समिति चयन भएको हो।
कञ्चनपुरको महेन्द्रनगरका युवा उद्यमी किरण साउत सम्मानित हुनुभएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसान पोल्ट्री सप्लायर्सका संचालक एवं उद्यमी साउतलाई सम्मानित गरेको हो। आज काठमाडौँमा उहाँलाई पशुसेवा विभाग स्थापना दिवस तथा विश्व पशुपन्छी दिवस 2075 अवसरमा सम्मान गरिएको हो। साउतलाई मन्त्रालयले नेपालको मासुजन्य उद्योगको विकास तथा प्रवर्धन क्षेत्रमा उच्च योगदान पुर्याएको भन्दै सम्मान गरेको हो। उहाँलाई कृषि राज्य मन्त्री राजकुमारी चौधरीले दोसल्ला उडाएर प्रमाणपत्र हस्तान्तरण गर्दै सम्मान गर्नुभएको हो। विद्यार्थी नेता भट्टले राज्यले युवाको मेहनत र परिश्रमको कदर गरेको बताउनुभयो। उहाँले युवालाई उद्यमी बनाउन राज्यले लगानी गर्नुपर्नेमा जोड़ समेत दिनुभयो। सम्मानित भएका युवा उद्यमी साउले सरकारले उद्यमी युवालाई सम्झेर झन उत्प्रेरित गरेको बताउनुभयो। उहाँले महेन्द्रनगरमा ठूलो स्तरको मासु उद्योग खोल्ने योजना रहेको पनि बताउनुभयो। उहाँ लामो समयदेखि पोल्ट्री व्यवसायमा आबद्ध हुनुहुन्छ।
नेकपाकै विद्यार्थी संगठनले प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पदबाट बर्खास्त गर्न गृहमन्त्री रामबहादुर थापा बादलसँग माग गरेका छन्। अनेरा सोभ्यु र अनेरा सोभ्यु क्रान्तिकारीका अध्यक्ष नवीना लामा र रञ्जित तामाङको टोलीले गृहमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएका हुन्। लामा नेकपाकी सांसद समेत हुन्। नेकपाकै विद्यार्थी संगठनले आईजीपी खनालको राजीनामा माग्नुलाई चासोपूर्वक हेरिएको छ। गृहमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा जनताको जीवधनको सुरक्षामा सिङ्गो संरचनालाई प्रभावकारी बनाउन असक्षम भएको भन्दै प्रहरी प्रमुखलाई तत्काल बर्खास्त गर्नुपर्ने उल्लेख छ। निर्मला पन्त बलात्कार र हत्या प्रकरणसँग जोडिएका बम दिदी बहिनी र प्रमाण मेटाउने कार्यमा संलग्न निलम्बित एसपी डिलीराज विष्ट सहित अन्य प्रहरी अधिकारीमाथि अनुसन्धान केन्द्रित गर्न पनि आग्रह गरिएको छ। उनीहरूले निर्मला हत्याकाण्डको छानबिन समितिले निकालेको निष्कर्ष सार्वजनिक गर्न पनि माग गरेका छन्। कञ्चनपुर र काठमाडौँमा पनि निर्मला हत्याको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित बनिरहेका छन्।
पूर्व पश्चिम राजमार्गको स्तर उन्नतिका लागि एसियाली विकास बैंक एडीबीले 18 करोड़ डलर ऋण सहयोग गर्ने निर्णय गरेको छ। एडीबीको निर्देशक समितिको बैठकले नेपालको मुख्य राजमार्ग स्तर उन्नतिका लागि 18 करोड़ डलर ऋण स्वीकृत गरेको हो। राष्ट्रिय तथा क्षेत्रीय सम्पर्क विस्तार गरी व्यापार विकास र प्रवर्धन तथा सड़क सुरक्षामा सहयोग गर्दै यातायात प्रणाली बलियो बनाउने उद्देश्यले सहयोग गर्न लागि एडीबीका यातायात विज्ञ जोहान जर्जटले बताउनुभयो। एडीबीका अनुसार सड़क विभाग मार्फत सो रकम 1027 किलोमिटर लम्बाईको राजमार्ग सम्पूर्ण विभागको स्तर का साथै कामदार र आवश्यक निर्माण सामग्री खरिदमा खर्च हुनेछ। विशेष गरी कञ्चनपुरदेखि कमलासम्मको 87 किलोमिटर सड़कको स्तर उन्नतिका सहयोग हुने जनाइएको छ। सहयोग रकम मध्ये 7,50,000 डलर रकम सरकारको सड़क सुरक्षा नीति र कार्ययोजनाका लागि खर्च हुने एडीबीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। सन् 2033 सम्ममा राजमार्गमा दैनिक 25,400 सवारी गुड्ने अनुमान गरिएको छ।
पन्ध्र वर्ष मुनिको पुरूष साफ च्याम्पियनशीपको नयाँ खेल तालिका सार्वजनिक भएको छ। श्रीलंकाले अन्तिम समयमा नखेल्ने निर्णय लिएपछि साफको नयाँ तालिका सार्वजनिक भएको हो। नयाँ तालिका अनुसार नेपाल समूह एमा रहेको छ। नेपाल समूहमा नेपाल सहित बंगलादेश र मालदिव्स रहेका छन्। समूह बीमा भारत भूटान र पाकिस्तान रहेका छन्। यसअघि नेपाल सहित बंगलादेश मालदिव्स र पाकिस्तान एउटै समूह एमा थिए भने भारत भूटान र श्रीलंका समूह बीमा रहेका थिए। नेपालले आयोजना गर्ने प्रतियोगिता अक्टोबर 25 नोभेम्बर 3 सम्म काठमाडौँमा हुँदैछ। प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्स सातो बाटोमा आयोजना गरिनेछन्। प्रतियोगिता अन्तर्गत नेपालको पहिलो खेल अक्टोबर 25 दिन दिउँसो 3:30 बजे मालदिवससँग रहेको छ। दोस्रो खेल 29 अक्टोबर 3:30 बजे बंगलादेशसँग रहेको छ।
समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
नजिकै गरेको चाडबाडलाई लक्षित गर्दै कञ्चनपुर प्रहरीले विशेष सुरक्षा योजना बनायो।
प्रदेश सातको नाम सुदूरपश्चिम राख्नु दुर्भाग्यपूर्ण भएको पूर्व मन्त्री बलायोको टिप्पणी।
वैदिका सबै स्वास्थ्य संस्थाहरू स्थानीय तहमा हस्तान्तरण भएपछि औषधि अभाव।
प्रदेशबाट रोजगारीका लागि भारत जाने मजदूरहरूको तथ्याङ्क संकलनका लागि नागरिक सीमा सहायता कक्षा सञ्चालन गरिने।
नेकपाकी विद्यार्थी संगठनद्वारा प्रहरी प्रमुख सर्वेन्द्र खनाललाई पदबाट बर्खास्त गर्न गृहमन्त्री समक्ष माग।
पूर्व पश्चिम राजमार्गको स्तर उन्नतिका लागि एडीबीले 18 करोड़ डलर सहयोग गर्ने।
15 वर्ष मुनिको पुरुष साफ च्याम्पियनसिपको नयाँ खेल तालिका सार्वजनिक।
हस् तैले यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिनेछौ। प्रविधि कक्षीबाट प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन पूजाजीलाई धन्यवाद।